الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا وسندنا ومولانا محمدًا عبده ورسوله أرسله الله تعالى إلى كافة للناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولا تزر وازرة وزر أخرى وقال النبي صلى الله عليه وسلم كلكم راع وكلكم مسؤول عن رعيته أو كما قال صلى الله تعالى عليه وسلم. میرے عزیز و بھائیو دوست و بزرگو, اللہ جل جلالہ و امن والہ نے اس امت کو ایک جسم کی طرح بنایا ہے. یہ ساری امت حضرت صلی اللہ علیہ وسلم کی, کسی جگہ کی بھی رہنے والی ہو, کسی بھی زبان کی ہو, کسی بھی نسل کی ہو اور دنیا کے کسی بھی حصے میں رہتی ہو, وہ سب ایک ہیں. اس لیے اللہ کے نبی صلی اللہ علیہ وسلم نے ہر ایک کو دوسرے کا ذمہ دار بنا دیا کہ تم سب ایک ہو, ساری امت ایک جسم کی طرح ہے. المؤمنون کرجل واحد ان اشتکا عینہ اشتکا کلہ, کہ سارے مومن سارے مسلمان ایک جسم کی طرح ہیں. اور پھر مثال دی کہ کسی کے آنکھ میں درد, آنکھ میں تکلیف ہو تو پورے جسم میں تکلیف ہوتی ہے. ان اشتکا عینہ اشتکا کلہ, ان اشتکا رأسہ اشتکا کلہ, اگر سر میں درد تو پورا جسم بے چین رہتا ہے. ایسے ہی ساری امت ایک دوسرے کی ذمہ دار ہے. کس چیز کی ذمہ داری دی؟ اس چیز کی ذمہ داری دی کہ تم سارے کے سارے ایک دوسرے کو دیکھو کہ جہنم میں کوئی نہ جائے, اور ان کو پکڑ پکڑ کے کھینچ کھینچ کے جنت کی طرف لاتے رہو. اس چیز کی ذمہ داری دی. اور مثال بڑی عجیب دی, فرمایا کلکم راعین, راعین کہتے ہیں چرواہے کو, کہ تم سارے کے سارے چرواہے ہو. چرواہا جو بکریاں چراتا ہے, مختلف لوگوں کی بکریاں لے کر صبح نکلتا ہے اور شام میں لا کے واپس کرتا ہے, تو پورے دن ان ساری بکریوں کی ذمہ داری چرواہے پر ہوتی ہے کہ بکریوں کو چارہ بھی پورا ملے, پانی بھی پورا ملے, اور خیریت سے بغیر کسی نقصان کے ساری بکریاں اپنے گھروں کو واپس آ جائیں. یہ چرواہے کی ذمہ داری ہوتی ہے. تو فرمایا تم سب چرواہے ہو, جیسے چرواہا اپنی ہر ہر بکری کا ذمہ دار ہے. وہ یہ نہیں کہہ سکتا کہ میں تو اپنی بکریاں دیکھ رہا تھا, بلکہ جتنی بکریاں وہ لے کر نکلا ہے ہر بکری کا اس سے سوال کیا جائے گا. اسی طرح فرمایا کلکم راعن, تم سارے کے سارے چرواہے ہو, وکلکم مسئول عن رعیتہ, तुम सब से तुम्हारे मातहतों के बारे में पूछा जाएगा। ऐसा नहीं कि अपनी कर लो और बस काम हो गया, नहीं, सारे मुसलमानों के जिम्मेदार हम हैं। और इसी जिम्मेदारी की वजह से अल्लाह ने इस उम्मत का रुतबा बढ़ाया। ये जो फरमाया कि ये इस उम्मत का हर आदमी, एक एक आदमी की शान नबियों वाली है, एक एक आदमी की शान नबियों वाली है, कि चूंकि इसके जिम्मे सारे इंसान इंसानियत को लेके चलना है, नबी का काम भी यही कि सारे लोग जन्नत वाले बन जाएं, ऐसी इस उम्मत के हर फर्द का काम यही कि सारी इंसान और सारे मुसलमान जन्नत वाले बन जाएं, कोई जहन्नम में ना जाए। और फिर ये ऐसे ही नहीं कि कर लिया तो सवाब हो गया, नहीं किया तो कोई बात नहीं। फरमाया सवाल किया जाएगा, कुल्लुकुम मसूलुन, तुम सारे के सारे पूछे जाओगे, अन रईयति ही, तुम्हारी मातहत जितने लोग हैं खसूसन उनके बारे में सवाल किया जाएगा। और फिर इसी हदीस के अंदर बुखारी शरीफ की रिवायत है, आगे मिसाल दी कि शौहर मर्द अपने घर के अहलो अयाल का जिम्मेदार है। वो जिम्मेदारी सिर्फ खाना कपड़ा मकान की नहीं है, असल जिम्मेदारी उसकी ऐसी तरबी घर वालों की ऐसी तरबियत करना और घर वालों की ऐसी निगरानी करना कि इनसे गुनाह का कोई काम ना हो और नेकियों में ये बढ़ते रहें बढ़ते रहें, यहां तक कि जन्नत में पहुंच जाएं। तो घर के सारे लोगों को जन्नत में लेकर जाना ये मर्द की जिम्मेदारी बनाई, और इसी तरह औरत की जिम्मेदारी बनाई कि औरत की जिम्मेदारी है। मेरे मोहतरम भाई और दोस्तों, इस हदीस की हिकमत ये है कि अगर एक शख्स खुद अकेला दीन पर चले, बाकी लोग दीन पर ना चलें, तो अकेला आदमी दीन पर चल ही नहीं सकता। अकेला आदमी दीन पर नहीं चल सकता। शौहर कहे कि मैंने हलाल ही कमाना है और अल्लाह की कोई नाफरमानी नहीं करनी, बीवी के अंदर दीन ना हो तो बीवी के मुतालबात, बीवी की फरमाइशें उसको अपने इस अहद पर चलने नहीं देंगे, और वो गलत कमाई के तरीके देखने पर मजबूर होगा। गलत कमाई कि घर की घर में खुशी हो, घर में लड़ाई ना हो, घर में झगड़ा ना हो, उसको खत्म करने के लिए वो गलत कमाई की तरफ उसकी नजर जाएगी। तो अब इसने दीन पर चलने का इरादा किया था लेकिन बीवी के अंदर दीन नहीं था, तो बीवी उसको दीन पर चलने नहीं देगी, अकेला नहीं चल सकता, इसलिए कि आना तो उसको घर घर ही है, बाहर ज्यादा से ज्यादा नमाज पढ़ सकता है, लेकिन घर की चीजें सारी जरूरियात पूरी करना उसकी जिम्मे है, और उधर से मुतालबात हो रहे हैं कि ये भी चाहिए, ये भी चाहिए, ये भी चाहिए, और इस कीमत का चाहिए, इतना आला चाहिए। अब उस फरमाइश को पूरा करने के लिए वो गलत तरीके इख्तियार करेगा, कभी सूद पर कर्जे लेगा, सूद पर कर्जे लेगा, और कभी रिश्वत लेगा, कभी झूठ बोलकर माल कमाने की कोशिश करेगा, कभी किसी को धोखा देकर उसका माल हथियाने की कोशिश करेगा। तो अपने दीन पर चलने के लिए कि मैं दीन पर चलता रहूं, इसके लिए जरूरी है कि बीवी के अंदर दीन लाए, और अगर बीवी के अंदर भी दीन है, शौहर शौहर के अंदर भी दीन है, बच्चों के अंदर दीन नहीं है, तो माँ बाप को बच्चे चलने नहीं देंगे, माँ बाप को दीन पर बच्चे नहीं चलने देंगे, और उस माँ बाप के दीन के लिए रुकावट खुद उसके अपने बच्चे होंगे, खुद उसके अपने बच्चे होंगे। इसलिए कि आदमी खुद भूख बर्दाश्त कर सकता है, लेकिन जब भूख बच्चों पे आएगी तो बर्दाश्त नहीं होता, या तंगी बस बच्चों पर आएगी तो फिर आदमी के लिए बर्दाश्त करना मुश्किल होगा। अब वो बच्चों की फरमाइशें और बच्चों की जरूरियात पूरी करने के लिए फिर वो अल्लाह के नाफरमानी की तरफ जाएगा। तो अगर कोई शख्स दीन पर चलना चाहे, दीन पर इस्तेकामत हासिल करना चाहे, तो उसे अपने घर में दीन लाना पड़ेगा, अपनी बीवी बच्चों में। और अगर बीवी के अंदर दीन है, शौहर के अंदर दीन नहीं, तो बीवी अपने दीन पर नहीं चल सकेगी, बीवी अपने दीन पर नहीं चल सकेगी। बीवी अल्लाह का हुक्म पूरा करना चाहती है, पर्दा करना चाहती है, निकाब लेना चाहती है, हिजाब लेना चाहती है, लेकिन शौहर के अंदर दीनदारी नहीं है। अब शौहर की तरफ से सख्ती होगी, उसको अपना निकाब उतारना पड़ेगा। तो बीवी के अंदर दीन है, चलना चाहती है, शौहर के अंदर नहीं है, तो बीवी अपने दीन पर नहीं चल सकती। बच्चे के अंदर दीन नहीं है तो माँ बाप दीन पर नहीं चल सकते। बच्चे के अंदर दीनदारी है, बच्चे के अंदर दीनदारी है, अच्छे दोस्त मिल गए, दीनदारी आ गई, माँ बाप के अंदर दीनदारी नहीं है, तो बच्चे के दीन के लिए सबसे बड़ी रुकावट खुद उसके माँ बाप होंगे, खुद उसके माँ बाप होंगे। और ऐसी हजारों मिसालें, बच्चा तबलीग में गया, जहन बना, उसने कहा मैं हिफ्ज करता हूं, कुरान पढ़ता हूं, आलिम बनता हूं, उसको सबसे ज्यादा मुखालफत माँ बाप से हुई, सबसे बड़ी मुखालफत माँ बाप से हुई, मेरा जाती तजुर्बा है। क्योंकि दीनदारी अगर वालदैन में नहीं होगी तो बच्चे के लिए चलना मुश्किल होगा। तो गर्ज ये कि घर के जितने अफराद हैं, हर हर फर्द के अंदर जब तक दीन नहीं होगा तो घर के किसी फर्द के लिए दीन पर चलना मुश्किल होगा। मौलाना इलियास साहब रहमतुल्लाह अलैह फरमाया करते थे कि घर के अंदर जितने अफराद हैं उनमें से अगर एक के अंदर भी दीन नहीं होगा तो बाकी अफराद को वो चलने नहीं देंगे, बाकी अफराद अपने दीन पे नहीं चल सकते। और इसी तरह मेरे मोहतरम दोस्तों, अगर दोस्तों में दीन नहीं होगा, दोस्तों में दीन नहीं होगा, रहना आदमी को दोस्त के साथ होता है, मिलना मिलाना माहौल का असर होता है, अगर एक दीन पर चलना चाहे तो उसके दोस्त उसको चलने नहीं देंगे, उसके दोस्त नहीं चलने देंगे। दोस्तों के साथ बैठा हुआ है, नमाज का वक्त हो गया, उसने कहा मैं नमाज पढ़ने जा रहा हूं, बाकी उसको ऐसा घेरेंगे कि वो उसकी नमाज जाएगी, तो उस आदमी की अपनी नमाज कब महफूज होगी, जब उसके दोस्तों के अंदर नमाज हो। ऐसी मेरे मोहतरम दोस्तों, पड़ोसी इलाके वाले, शहर वाले, मुल्क वाले, अगर सबके अंदर दीनदारी नहीं होगी तो एक आदमी चाहे भी तो नहीं चल सकता, चाहे भी तो नहीं चल सकता। अगर माहौल ऐसा हो कि हर एक सूदी कारोबार कर रहा है और एक आदमी सूद पर नहीं चलना चाह रहा, सूद नहीं चाह रहा, لیکن رہنا اس کو وہاں وہ سود کے بغیر رہ نہیں سکتا, سود کے بغیر نہیں رہ سکتا. اگر اپنی مثال کے طور پر روٹی بنانے والے کے اندر دین نہیں, اس نے سود پر قرضہ لیا, کاروبار شروع کیا اور اس سے روٹیاں بنائیں, ایک شخص جو سود نہیں کھانا چاہتا اسی کی دکان پہ جا کے روٹی خرید رہا, اپنے حلال پیسوں سے روٹی لے رہے ہیں لیکن اس کے سود ادا کرنے میں معاون بن رہے ہیں. اسی لیے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ ایک زمانہ ایسا آئے گا کہ سود اتنا عام ہو جائے گا کہ اگر کوئی شخص سود نہ لے اور نہ دے تو بھی سود کا اثر اس کو پہنچ کے ہی رہے گا, سود کا اثر اس کو پہنچ کے ہی رہے گا چاہے نہ لینا چاہے, اور وہ میں نے بتا دیا کہ کس طریقے سے پہنچ کے رہے گا. کاروبار کرنے والے مارکیٹ میں سود پہ کاروبار اگر کریں گے, ان سے ہم اور آپ خریداری کریں گے تو ہم ان کے سود میں معاون بنیں, تو ان کے سود میں ہمارا بھی حصہ ہو گیا. اس لیے میرے محترم بھائیوں اور دوستوں, فرمایا کہ تم سارے ایک دوسرے کے ذمہ دار ہو, ایسی محنت کرو, ایسی محنت کرو ایک دوسرے پر. سب سے بڑی خیر خواہی یہ ہے کہ آدمی کسی کو دیندار بنا دے اور دین کا نقصان نظر آئے کہ اس بیچارے کا دین کا نقصان ہو رہا ہے. ایک شخص مثال کے طور پہ چینی کی بوری کندھے پہ رکھا ہوا لے جا رہا ہے لیکن اس بوری میں سوراخ ہے, اس بوری میں سوراخ ہے, وہ آگے آگے جا رہے اور چینی جو ہے وہ گر رہی ہے راستے میں. کوئی ایک آدمی بھی ایسا نہیں ہوگا جو اس کو کہے نا کہ بھائی چینی گر رہی ہے تمہاری, تمہارا نقصان ہو رہا ہے. یہاں تک کہ اگر کوئی شخص گاڑی پہ جا رہا ہو تو اپنی گاڑی روک کے اس کے پاس جائے گا کہ بھائی تیرا نقصان ہو رہا ہے, ہماری چینی گر رہی ہے. یہ چھوٹی سی چیز ہے. اب ایک شخص اگر نماز نہیں پڑھ رہا تو اس کا کتنا بڑا نقصان ہو رہا ہے, کتنا بڑا نقصان ہو رہا ہے کہ جس نے ایک نماز جان بوجھ کر چھوڑ دی, ایک حدیث میں یوں فرمایا کہ اس کو جہنم میں جانا ہی پڑے گا. تو اب ہمیں نظر آ رہا ہے کہ ایک شخص نمازیں نہیں پڑھ رہا تو وہ جہنم میں جائے گا, تو اب ہمیں کیا کرنا چاہیے؟ اس لیے کہ اگر وہ جہنم میں گیا تو ہم ذمہ دار ہیں, ہم ذمہ دار ہیں, اور یہ ذمہ داری اللہ کے نبی نے دی ہے کہ تم سارے ایک دوسرے کے ذمہ دار ہو. کلکم رائن, تم سارے کے سارے ذمہ دار ہو, اور تم سے اپنی ذمہ داری کی پوچھ ہوگی. اس لیے یوں کہا جاتا ہے کہ اگر ایک عورت کے اندر دینداری ہے لیکن پھر بھی وہ جہنم میں گئی تو وہ اکیلے نہیں جائے گی, پانچ آدمیوں کو اپنے ساتھ لے کر جائے گی. اگر اس عورت کے اندر دینداری نہیں ہے تو ایک عورت پانچ آدمیوں کو جہنم میں لے جائے گی, اپنے باپ کو, اپنے باپ کو لے جائے گی کہ مجھ سے کوئی, اے اللہ مجھ سے کوئی ایسی ویسی غلطی ہوتی تھی, میرا باپ مجھے ڈانٹتا تھا لیکن نمازیں میں نہیں پڑھتی تھی, اس نے مجھ سے تو کبھی نہیں کہا. میں تیری نافرمانی کرتی تھی, اس نے مجھ سے نہیں کہا. یہ اگر اس پر بھی سختی کرتا تو میں آج جہنم میں نہ جا رہی ہوتی. تو میرے جہنم میں جانے کا ذمہ دار میرا باپ ہے. اور اسی طرح اپنے بھائی کو کہ بھائی اے اور باتوں پہ تو مجھے ٹوکتا تھا, کہتا تھا کچھ اونچ نیچ ہو جائے مجھ سے لڑتا تھا, لیکن میں نمازیں نہیں پڑھتی تھی, تیری نافرمانی کرتی تھی, اس پر اس نے کبھی کچھ نہیں کہا. اسی طرح اپنے شوہر کو, کھانے میں نمک تیز تو شوہر لڑتا تھا, کھانے میں نمک کم تو مجھے باتیں سناتا تھا, مرچیں کم زیادہ تو مجھے باتیں سناتا تھا, نمازیں میں نہیں پڑھتی تھی, مجھ سے تو اس نے نہیں کہا کبھی, اور مجھ سے تو اس نے نہیں کہا کہ کوئی ضرورت نہیں ہے کھانا بعد میں بنا لینا, پہلے نماز پڑھو. مجھے تو وقت پر اگر اس کو کھانا نہ دوں تو یہ مجھ سے لڑتا تھا, لیکن نماز کے لیے اس نے کبھی مجھ سے نہیں کہا. تو میں تو اس کی خدمت میں لگ کر نافرمانی کرتی رہی, اور آج مجھے جہنم میں جانا پڑ رہا, یہ بھی ذمہ دار ہے. تو کہا جائے گا اس کو بھی ساتھ لے جاؤ. تو ان رشتوں کو جو سگے رشتے ہیں, باپ بیٹا شوہر بھائی, ان کو جہنم میں لے جائے گا, جہنم میں ایک عورت لے جائے گی. تو میرے دوستوں, ہماری کتنی بڑی ذمہ داری اللہ کے نبی نے لگائی کہ تم سے اپنی جو تمہارے ماتحت ہیں ان کے بارے میں تو اصلاً پوچھا جائے گا. بیٹا جہنم میں جا رہا کیوں جا رہا ہے, تم نے محنت کیوں نہیں کی تھی؟ شوہر جہنم میں جا رہا کیوں جا رہا, بیوی سے پوچھا جائے گا تم نے محنت کیوں نہیں کی تھی, اس کو دین کی طرف کیوں نہیں لائی؟ بیوی جہنم میں جا رہی, شوہر سے پوچھا جائے گا تم نے بیوی پہ محنت کیوں نہیں کی, اس کو جنت کا راستہ کیوں نہیں دکھایا؟ اسی طرح میرے محترم دوستو, پڑوسیوں کے بارے میں بھی پوچھو, پڑوسیوں کے بارے میں بھی پوچھو. اس لیے کہ جب پڑوسیوں کے بارے میں اس چیز کی پوچھ ہوگی کہ اگر ایک شخص پیٹ بھر کے کھا رہا ہو اور اس کے پڑوس میں کوئی بھوکا ہو اور بھوکا سو جائے, یہ حدیث سب کو ماشاءاللہ معلوم ہے, کہ اس سے پوچھا جائے گا کہ تمہارا پڑوسی کیوں بھوکا رہا. اور اسی لیے فرمایا کہ اگر تم فروٹ اور پھل کھاؤ تو اس کے چھلکے باہر نہ پھینکو. باہر نہ پھینکنے سے اس لیے منع نہیں کیا کہ باہر گندگی ہوگی, باہر پھینکنے سے اس لیے منع کیا ہے کہ ہو سکتا ہے کہ پڑوس میں کوئی ایسا ہو جو اس پھل فروٹ کو افورڈ نہ کر سکتا ہو, اور اس کے بچے دیکھیں گے تو اس کو دکھ ہوگا کہ ہمارا پڑوسی کے بچے یہ کھا رہے ہیں, میں اپنے بچوں کو نہیں کھلا سکتا. تو اتنا دکھ دینا بھی مسلمان کو جائز نہیں ہے. تو اس کو چھوڑ دینا کہ جہنم میں جا رہا ہے تو جائے بھائی. اس لیے میرے دوستو, ہم اپنے آپ کو ذمہ دار سمجھیں, ہم اپنے آپ کو ذمہ دار سمجھیں. اور بھائی عبدالوہاب صاحب رحمۃ اللہ علیہ فرماتے تھے کہ جو اپنے آپ کو جتنا بڑا ذمہ دار سمجھے گا اللہ کے یہاں, وہ اتنا ہی زیادہ مقبول ہوگا. اگر ہم اپنے آپ کو اپنے بیوی بچوں کو صرف ذمہ دار سمجھیں تو اللہ کے یہاں مقبولیت اتنی ہوگی, اور اگر اپنے آپ کو ذمہ دار سمجھے کہ میں پورے محلے کا ذمہ دار ہوں, کہ سب محلے میں سے کوئی ایک بھی بے نمازی نہ ہو, کوئی ایک بھی اللہ کا نافرمان نہ ہو, تو اللہ کی مدد اس کے بقدر آئے گی. اور اگر کوئی اپنے آپ کو شہر والوں کا ذمہ دار سمجھے کہ پورے شہر میں کوئی بے نمازی نہ ہو, تو اس کے مطابق ہوگا اللہ کا فیصلہ. اور اگر کوئی اپنے آپ کو ذمہ دار سمجھے کہ پورے ملک میں کوئی ایک بے نمازی اللہ کا نافرمان نہ ہو, تو اللہ کی مدد اس کے مطابق ہوگی. اور فرمایا کہ جو اپنے آپ کو سارے عالم کا ذمہ دار سمجھے کہ سارے عالم بھر کے اندر کوئی بھی جہنم میں نہ جائے, تو یہ ہے اصل امتی رحمت للعالمین کا. کیونکہ نبی صلی اللہ علیہ وسلم حجاز سے باہر نہیں گئے, لیکن فکر سارے عالم کی. और ये मेरे दोस्तों मुश्किल काम नहीं है, ये करना बहुत आसान है। और इसका तरीका ये है कि हम अपने अतराफ के लोगों पर पहले मेहनत करें, अपने घर वालों पर, बीवी बच्चों पर, फिर बाहर निकलें, पड़ोसियों पर, फिर इलाके पर, फिर शहर पर, ऐसे अपना दायरा बढ़ाते जाएंगे। इंशाल्लाह हमारी मेहनत से एक वक्त ऐसा आएगा कि कोई भी बेनमाजी और अल्लाह का नाफरमान नहीं होगा, और हमारे ज़रिए से जितने लोग अल्लाह के अहकाम पर आएंगे, अल्लाह उन सब के बकदर हमें सवाब अता फरमाएंगे। तो इंशाल्लाह इरादा करते हैं ना सारे साथी कि इंशाल्लाह मेहनत करेंगे और अपने साथ अपने दोस्तों को, अपने साथियों को, अपने रिश्तेदारों को, अपने पड़ोसियों को भी नमाज के लिए लेकर आएंगे, क्यों भाई इंशाल्लाह करेंगे ना। और कोई मुश्किल काम नहीं है, सिर्फ याद दहानी कराना कि भाई अदानों के चलें, इतनी सी बात है। दूसरा भी मुसलमान है वो यकीनन कहेगा हाँ जी चलो, या एक बार नहीं, अभी मैं काम कर रहा हूँ, अगली बार, उससे अगली बार, कभी ना कभी तो वो नमाज शुरू कर ही देगा। तो हम तो कहते रहे एक एक कतरा भी अगर पत्थर पे गिरता रहे, गिरता रहे, गिरता रहे, गिरता रहे मुसलसल, तो उस पत्थर में सुराख हो जाता है, तो दिल तो बड़ा नरम होता है। अगर हम कहते रहेंगे तो इंशाल्लाह दिल पर असर ज़रूर होगा, और कोई भी हमारे अतराफ में अल्लाह का नाफरमान नहीं होगा, और हम मसूलियत से, जवाबदेही से बच जाएंगे। अल्लाह मुझे और आपको अमल की तौफीक अता फरमाए। वाखरु दावाना अनिल्हम्दुलिल्लाहि रब्बिल आलमीन। इसके बारे में सोचो भाई कि कैसे मेहनत की जाए और इस मसल्ले को कैसे आबाद किया जाए, कि अगर हम आते हुए अपने साथ दो चार को लेकर आ जाएं तो इंशाल्लाह, छोटा सा मसल्ला है, इसमें जगह नहीं बचेगी, करेंगे ना इंशाल्लाह। अल्लाह मुझे आपको अमल की तौफीक। अस्सलाम वालेकुम। सुन्नतें पढ़ लीजिए।